घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि हरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङको स्थिती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वायलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश सरकार अपाङ्ग मैत्री रहेको प्रदेश नम्बर 7 का आर्थिक मामिला तथा योजना मन्त्रीको भनाई।
सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री सुडारीको भनाई।
भैतडीमा भारतले सहमति नदिँदा महाकाली नदीमा झुलुङ्गे पुल निर्माण कार्य अघि बढ्न सकेन।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकालाई पूर्ण मदिरा निषेधित घोषणा गरियो।
डाक्टर गोविन्द केसी र सरकारबीच 7 बुधे सहमति, कर्मचारीमा जनताका सेवक हौ भन्ने भावना हुनुपर्ने प्रधानमन्त्रीको भनाई।
र अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्ने 7 नम्बर प्रदेशका खेलाडीलाई बिदाई।
भेटकुटी मावि महेन्द्रनगरको विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
एसईई परीक्षा 2074 उत्तीर्ण समस्त विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
विगत लामो समयदेखि शिक्षा क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल महेन्द्रनगरको मुटुमा अवस्थित यसरी भेटकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा शैक्षिक सत्र 2075-76 का लागि कक्षा 11 शिक्षा मानविकी व्यवस्थापन तथा कम्प्युटर विज्ञान विषयमा विद्यार्थी भर्नाका लागि आवेदन वितरण भइरहेको बेला सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
साथै कक्षा 12 श्रावण 2 गते तथा कक्षा 11 श्रावण 16 गतेदेखि कक्षा सञ्चालन हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
प्राचार्य भेरकुटी माध्यमिक विद्यालय महेन्द्रनगर कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकार अपाङ्ग मैत्री रहेको बताउनु भएको छ। आज राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रदेश अध्यक्ष भीमबहादुर शाहको टोलीले 10 प्रकारकै अपाङ्गका पक्षमा कानुन बनाइदिन भन्दै बुझाएको 27 ज्ञापन पत्र बुझ्दै उहाँले सो कुरा बताउनु भएको हो। ज्ञापन पत्रमा अपाङ्गता भएका महिलाहरू विरुद्ध हुने सबै खाले हिंसा र भेदभावको विरुद्ध कडा कानुन बनाइदिनुपर्ने, अपाङ्ग भएका बालबालिकाहरूको लागि शारीरिक मानसिक र बौद्धिक विकासका लागि अपाङ्ग अनुकूलको र बालमैत्री बनाउन राष्ट्रिय अपाङ्ग महासङ्घले माग गरेको छ। त्यसै गरी ज्ञापन पत्रमा अपाङ्गहरूका लागि क्षमता विकास तालिम, शिव विकास स्वरोजगार कार्यक्रममा अनिवार्य अपाङ्ग समावेश, एक जिल्लामा एक आवासीय विद्यालय, औषधि उपचारमा सर्वसुलभ लगायतका 27 माग राखिएका छन्। ज्ञापन पत्र बुझ्दै मन्त्री बोहराले अपाङ्गहरूको पक्षमा प्रदेश सरकारले आवश्यक कानून बनाउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री बोहराले सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि तत्काल सरकार हेल्प डेस्क सञ्चालन गर्ने जानकारी दिनुभयो। त्यसै गरी बैरासङ कैलालीले आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा समक्ष माध्यमिक तहसम्मको अध्ययन गर्न प्रदेशमै विद्यालय स्थापना गरिदिन माग गरेका छन्। आज संघका जिल्ला अध्यक्ष दिनेश पनेरू लगायतले मन्त्री बोहरालाई मन्त्रालयमै भेटी उक्त माग राखेका हुन्। बैरासङका केन्द्रीय अध्यक्ष केपी अधिकारीले 2068 जनगणना अनुसार प्रदेश नम्बर 7 10,500 बहिरा अपाङ्ग रहेको बताउनुभयो। उहाँले प्रदेश नम्बर 7 कैलाली र कञ्चनपुरमा एक एक पहाड जिल्लामा गरी 13 बहिरा स्रोत कक्षा सञ्चालन भए पनि माध्यमिक तहसम्ममा भने कुनै व्यवस्था नभएकाले अहिले प्रदेश 7 बहिराहरूले माध्यमिक तह अध्ययन गर्न बागलुङ या काठमाडौँ जानुपर्ने बाध्यता रहेको समेत गुनासो गर्नुभयो। सङ्घका अध्यक्ष केपी अधिकारीले सरकार अपाङ्ग मैत्री त भए पनि अपाङ्गभित्र पनि बहिरा अपाङ्ग मैत्री हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो। उहाँले कार्यालय अपाङ्ग मैत्री भए, विद्यालय अपाङ्ग मैत्री भए तर बहिरा मैत्री बनाउन भने दोभाषी आवश्यक पर्ने भएकोले सरकारले बहिरा अपाङ्ग मैत्री बनाउन नसकेको गुनासो गर्नुभयो। जवाफमा मन्त्री बोहराले आफू र प्रदेश सरकार 10 क्षेत्रका अपाङ्गको हक अधिकार र अपाङ्ग मैत्री प्रदेश बनाउन कानुन निर्माण गर्न लागिरहेको बताउनुभयो।
प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। महिलाको प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सोडारीले अस्पतालको स्तरोन्नतिका लागि यस वर्ष 3 करोड बजेट विनियोजन गरी 500 सयको अस्पताल बनाउने तयारी भइरहेको बताउनुभयो। मन्त्री सोडारीले 7 पहाडी जिल्लाका 13 निर्वाचन क्षेत्रका जनताको सजिलोका लागि डाक्टर सहितको 16 अत्याधुनिक एम्बुलेन्सको व्यवस्था गर्न लागि जानकारी दिनुभयो। उहाँले महिलाको प्रजनन स्वास्थ्य अधिकारका विषयमा प्रदेश सरकार अत्यन्त चिन्तित रहेको बताउँदै महिलाहरूको प्रजनन स्वास्थ्यका लागि महिला मैत्री नीति र स्वास्थ्य उपचारको सहज व्यवस्थाका लागि सक्रिय रहेको बताउनुभयो।
भैतडीमा भारतले सहमति नदिँदा महाकाली नदीमा झुलुङ्गे पुल निर्माण कार्य अघि बढ्न सकेको छैन। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको 1.5 वर्ष भइसक्दा समेत भारतले सहमति नदिँदा भैतडीको पञ्चेश्वरमा झुलुङ्गे पुल निर्माण कार्य अघि बढ्न नसकेको हो। महाकाली नदीमाथि झुलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका बैतडीको तलछोडा क्षेत्रका नागरिक यति बेला निराश भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष भइसक्दा समेत निर्माण कार्य अघि नबढेपछि चिन्तित बनेको वीरेन्द्र महताले बताउनुभयो। पुलको अभावमा भारतीय बजारमा आवत जावत गर्न डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। तत्काल भारतीय बजार जानु परेको अवस्थामा पाडी आउँदा समेत डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको स्थानीयले बताएका छन्। दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झुलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा बन्ने पुलका लागि भारतले सहमति नदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो। दार्चुलाको लालीमा पुल निर्माण भइसकेको छ भने तिग्रममा पुल निर्माण कार्य जारी रहेको छ। पञ्चेश्वरमा पुल निर्माणका लागि भारत सरकारबाट सहमति नपाउँदा निर्माणको काम सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खापाम्छे शेर्पा निर्माण सेवा प्रणालीले जनाएको छ। पञ्चेश्वरमा महाकाली नदीमाथि बन्ने भनिएको झोलुङ्गे पुल निर्माणका विषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसँग छलफल भए पनि सहमति नदिएको बैतडी प्रदेश खका सांसद लीलाधर भट्टले जानकारी दिनुभयो।
निर्माणाधीन मोहना पुल अतरिया छ लेन सडकसँग जोडिएका शाखा सडकहरू बन्द हुन थालेपछि आवत जावतमा शास्ति हुन थालेको छ। शाखा सडकहरूदेखि सडक वरिपरिका घरहरूमा जाने बाटोहरू पनि बन्द हुन थालेपछि आवत जावतमा शास्ति हुन थालेको हो। छ लेन सडकमा निर्माण गरिएको नाली र निकासको व्यवस्था समेत नहुँदा वरपरका बासिन्दाको आवागमन निकै कठिन हुन थालेको छ। स्थानीयले आवत जावतमा सहजताका लागि निकासको व्यवस्था मिलाउन छ लेन सडक योजना कार्यालयलाई आग्रह गरेका छन्। निर्माणाधीन मोहना पुल अतरिया छ लेन सडकसँग जोडिएका शाखा सडकहरू बन्द हुन थालेपछि आवत जावतमा शास्ति भएको। मोहना पुल अतरिया छ लेन सडकमा एकैपटक नालीको काम सुरु गरिए पनि अहिलेसम्म सम्पन्न भएको छैन। छ लेन सडकसँग जोडिएका शाखा सडकहरूमा पनि निकास बन्द जस्तै भएकाले आवत जावतमा समस्या हुने गरेको धनगढी मिलन चौकका गीता साईले बताउनुभयो। छ लेन सडकसँग जोडिएका अन्य कालोपत्रे भएका र बढी आवत जावत हुने सडकमा आयोजनाले स्ल्याब निर्माण गर्ने योजना छ। तर बर्सातको बेला कुनै पनि स्थानमा स्ल्याब निर्माण भएको छैन भने धेरै स्थानमा नाली निर्माण गर्दा निकास नै बन्द भएको छ, जसले गर्दा छ लेन सडकको वरिपरि रहेका बासिन्दालाई आफ्नै घरमा आवागमन गर्न पनि निकै कठिन हुन थालेको छ। स्थानीय सुभाष हमालले स्ल्याब निर्माण नभएकाले समस्या भएको बताउनु भयो। हमालले स्थानीयलाई स्ल्याब निर्माण गर्ने निर्माण कम्पनीहरूले आश्वासन दिएको पनि बताउनु भयो। यो सडक हुँदै धेरैजना हिँड्ने गरेका छन्। उहाँले बताउँदै स्ल्याब नबनाइदिएपछि आफूहरूलाई समस्या भएको बताउनु भयो। मोना पुल अतरिया छ लेन सडकसँग जोडिएका मुख्य शाखा सडकहरू चटकपुर सिपुरी मिलन चौकदेखि पूर्व जोड्ने दुई तिनवटा सडक, राजपुर चौकदेखि 500 उत्तरबाट पश्चिम जोड्ने सडकलाई निकास दिएको छैन।
प्रदेश सातकै मुख्य नाका गौरीफन्टा तथा अन्य जिल्लाका सहायक नाकाबाट वर्षेनी सीमा कटाउँदै गरिएका थुप्रै चेलीबेटीको उद्धार गर्ने गरिएको छ। मानव बेचबिखन नियन्त्रणका लागि भारतसँगको नाकामा झन्डै दुई दशकदेखि प्रयास जारी रहे पनि त्यसमा संलग्न व्यक्ति तथा गिरोह पक्राउ भएका छैनन्। सीमामा चेलीबेटी बेचबिखन तथा मानव ओसार पसार सम्बन्धी निगरानी गर्दै आएका संस्थाहरू माइती नेपाल, थ्री एन्जल नेपाल तथा पुनर्स्थापना गृह नेपालले वर्षेनी चेलीबेटीलाई उद्धार गर्ने गरेको भए पनि चेलीबेटी भारततर्फ लग्ने प्रवृत्ति घट्नुको साटो बढ्दै गएको छ। मानव बेचबिखनमा सक्रिय दलाल पक्राउन पर्ने भएकाले मानव बेचबिखन तथा ओसार पसारमा कमी आउन नसकेको जनाइएको छ। सुनौ यसै विषयमा तयार पारिएको एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
कैलालीमा महिला बेचबिखन सम्बन्धी कार्यरत तीनवटै संस्थाहरूले आर्थिक वर्ष 2074-75 गौरीफन्टा सीमाबाट भारततर्फ लैजाँदै गरेका 209 जनालाई उद्धार गरेको छ। माइती नेपाल कैलाली शाखाले मात्रै आर्थिक वर्ष 2074-75 गौरीफन्टा नाका भएर भारततर्फ लैजाँदै गरेका 119 जनाको उद्धार गरेको छ। आर्थिक वर्ष 2073-74 पनि भारततर्फ लैजाँदै गरेका 86 जनाको उद्धार गरेको थियो। दलालले नयाँ नयाँ तरिका अप्नाएर चेलीबेटीलाई भारत लग्ने गरेको माइती नेपाल कैलाली शाखाका प्रमुख शिवचरण चौधरीले बताउनु भयो। वर्षेनी यो नाका भएर भारत हुँदै तेस्रो मुलुकमा गएर समेत चेलीबेटी बेचबिखन भइरहेको उहाँको भनाइ छ। यस्तो गिरोहका व्यक्तिले किनमेल गर्न सीमावर्ती बजार जान लागेको, आफ्नो स्वेच्छाले जान लागेको, आफन्त र परिवारकै सदस्यका साथ जान लागेको भन्न सिकाउने गरेको पाइएको उहाँले बताउनु भयो। कञ्चनपुरको धेरै भूभाग भारतसँग खुला सिमाना भएकाले दलाललाई सीमा कटाउन सहज भएको हो। धेरै जसो पूर्वी जिल्लाबाट समेत यो नाका भएर आउने गरेको उहाँले बताउनु भयो।
एकदमै हामीले अब कोर्डिनेसन त अब गर्नै पर्ने हुन्छ होइन, प्रहरीमा मुद्दा दर्ता गर्नको लागि त प्रहरीसँगै हामीले उ गर्नुपर्ने हुन्छ। तर कस्तो हुन्छ भने अब जस्तै जति पनि हामी समात्छ नि यहाँ अनि मुद्दा चलाउँछ सबै भरियाहरू मात्रै समातिन्छ होइन, जो ल यहाँसम्म पुर्याइदिए भनेर भरियाहरू पनि विभिन्न किसिमका विभिन्न ठाउँ ठाउँमा हुन्छन् होइन। जस्तै पूर्वको महिलाहरूलाई कुनै बेच्नु छ भने अब त्यो काठमाडौँसम्म पुर्याउने एउटा हुन्छ, त्यसपछि काठमाडौँदेखि नारायणघाटसम्म पुर्याउने एउटा, त्यसपछि नारायणघाट कैलालीको नाका कैलाली धनगढी पुर्याउने अथवा सुकड पुर्याउने एउटा हुन्छ, नाका कटाउने फेरि अर्को हुन्छ, नाका पार्क गराउने, त्यसपछि नाका कटाइसकेपछि फेरि तपाईँको दिल्लीसम्म पुर्याउने एउटा हुन्छ, त्यस्तो किसिमको हुन्छ। र यिनीहरूको सञ्जालको कुरा गर्दाखेरि दिल्लीदेखि लिएर होइन गाउँघरमादेखि लिएर तपाईँको तेस्रो मुलुकसम्म यिनीहरूको सञ्जाल छ। र जहिले पनि मैले भने जहिले पनि त्यो समातिने भनेको भरिया हो, भरियाले समात्दाखेरि उनीहरूले चाहिँ भन्दै मान्दैन होइन, उनीहरूले पीडितलाई गर्दाखेरि पनि उनीहरूलाई पनि थाहा हुँदैन।
आर्थिक वर्ष 2074-75 त्रिएन्जल नेपालले पनि वैदेशिक रोजगारीका लागि जाने भनेर गौरीफन्टा नाका भएर जान लागेका 38 जनाको उद्धार गरेको छ। यसरी वैदेशिक रोजगारीमा हिँडेको दावी गर्नेहरूसँग त्यस सम्बन्धी कुनै कागजात हुँदैन। चेलीबेटी बेच लिखन विरुद्ध कार्यरत अर्को पुनर्स्थापना गृह नेपालले गौरीफन्टा नाकाबाट 2074-75 52 जनाको उद्धार गरेको छ। त्रिएन्जल नेपाल कैलालीकी सहायक प्रमुख कमला साउदका अनुसार पहिले गरिबी र अशिक्षाका कारण चेलीबेटी बेचबिखन हुने गरेको थियो, तर अहिले विशेष गरी विवाहित महिलाहरू फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गरेको बताउनु भयो। 16-20 वर्षका युवतीहरू धेरैजसो बेरोजगारीका कारण दलालको फन्दामा परिरहेको भए पनि श्रीमान विदेश भएका महिलाहरू अर्को बिहे गर्ने रहरमा दलालको हातमा परिरहेको उहाँको भनाइ छ। बिना परिचय फोनमा कुरा भएको भरमा युवतीहरू घर छोडेर आउने र अर्को बिहे गर्ने लोकमा विवाहित महिलाहरू आफ्नाबाटै बेच्ने गरेका छन्।
प्राय जसो अब कुनै व्यक्तिहरू थाहा पाएर पनि गइरहेको हुन्छ होइन, कुनै चाहिँ अब यो मानव बेचबिखनको विरुद्धमा केही कुरा पनि जानकारी नभएको महिलाहरू पनि दुर्गम क्षेत्रको महिलाहरू चाहिँ कुनै यो मानव बेचबिखन सम्बन्धी कुनै किसिमको जानकारी नभएको गएका हुन्छन् भने अलिकति विकसित भनौँ या सहर एरियातिरको चाहिँ थाहा हुँदाहुँदै पनि अब बेरोजगारी भएर अब आफ्नो ठुल्ठुलो महत्त्वाकाङ्क्षाहरू बोकेर जानेको सङ्ख्या चाहिँ बोर्डरमा प्रायःजसो भेटिन्छ। श्रीमानहरू प्रायःजसो विदेशमा भएको महिलाहरूको अब श्रीमान चाहिँ विदेशमा छ, 4-5 महिना के अरे वर्षसम्म नि आउँदैन अनि पैसा चाहिँ पठाइरहेको हुन्छ, तर पनि तिनीहरू मातिएर कि अर्कोसँग यता फेसबुकमा फोनमा यता गफ सब गरेर अनमेरिड केटाहरूसँग प्रायःजसो विवाहित महिलाहरू 2-3 वटा बच्चाहरू छोडेर त्यस्तो गइरहेको अवस्था, उनीहरूको गार्जनले यस्तो यस्तो हुलिया दिन आयो भने 2-3 वटा बच्चा छोडेर गयो, श्रीमान कहाँ छ के छ किन यसरी गइरहेको भने हामीले सोद्धा चाहिँ श्रीमानले चाहिँ एक कल फोन नगर्ने, फोन पनि गर्दैन, यताउति गर्दैन, त्यही भएर हाम्रो इच्छा जान्छौँ भन्ने कुरा नै गर्नुहुन्छ कि।
स्वयं व्यक्ति घर परिवार गाउँ समाजमा जबसम्म चेतनाको विकास हुँदैन तबसम्म यसको न्यूनीकरण गर्न समस्या हुने बताउनुहुन्छ मानव अधिकार अधिकृत पवन भट्ट।
बाहमा लागेर चाहिँ गरिरहेका छन् भने यो कुरो पहिलो कुरो के हो भने म कहाँ जाँदैछु के जाँदैछु र मेरो सुरक्षा छ कि छैन भन्ने कुरो स्वयं त्यो जाने मान्छेलाई चाहिँ सरकारको प्रश्न हुनु पर्यो कि।
भारत जानु अघि बुझेर कानुनी प्रक्रिया पुर्याएर जानुपर्ने उहाँको भनाइ छ। विभिन्न संस्थाहरूले उद्धार गरिएका चेलीले बढीजसो आफूहरू नातागोताका व्यक्ति इष्टमित्र छिमेकी अज्ञात व्यक्तिको प्रलोभनमा परि रोजगारी तथा विवाह प्रयोजनका लागि भारत जान लागेको बताउने गरेको जनाइएको छ। धेरै जसोले बेरोजगारीकै कारण बेच्नु परे पनि केही बिहेको आशामा बेच्ने गरेका छन्। नेपालबाट भारतसम्म पुर्याउन सीमा कटाउने व्यक्ति पनि खासै पक्राउ पर्न नसक्दा झनै दलालहरूले मौका पाइरहेका छन्। सरकारवाला निकाय संघ संस्थाले पनि खासै चासो दिएर काम नगरिरहेको गुनासो पनि मानव अधिकार कर्मीहरूको रहेको छ। त्यसैले सम्बन्धित निकायले पनि यसतर्फ गम्भीर भएर लाग्नुपर्ने उनीहरू बताउँछन्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। मानव बेचबिखन नियन्त्रण गर्न कसको भूमिका के रहला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मन्जु चन्द। मानव बेचबिखन चेलीबेटी भन्नुपर्दामा पहिला चाहिँ शिक्षित हुनु पर्यो, घरका मान्छे शिक्षित हुनु पर्यो, अनि बच्चाहरू पनि पढे लेखेको हुनु पर्यो, सबै ठाउँमा खबरहरू पुग्नु पर्यो, चेतनामूलक हुनु पर्यो, ध्यान दिनु पर्यो, यताउता नजाने, अर्काको दिएको नखाने, लहलहमा नलाग्ने, धेरै जस्तो त्यस्तो विकृतिहरू पनि भएर पनि बेचबिखन बढी भइरहेछ भनौँ। अब ठुल्ठुलै होस पुगेका मान्छे पनि बिग्रिरहेका छन्।
नरबहादुर थापा मगर। त्यसको लागि त सर्वप्रथम म के भन्छु भने मानव बेचबिखनको विषयमा सर्वप्रथम त यहाँको आम नागरिकले पनि सहयोग पुर्याउनु पर्यो, आम जनताहरूले पनि सचेत हुनु पर्यो र सङ्घ संस्थाहरूसँग पनि आबद्ध भएर गर्नु पर्यो र यहाँको राजनीतिक दलहरू छन् उनीहरूले पनि अलि सक्रियता भइदिनु पर्यो र त्यस पश्चात पनि सरकार छ, सरकार पछाडि पनि अलिकति चाहिँ निगरानी राख्नु।
खेमराज भडु, मानव बेचबिखनको सन्दर्भमा भन्नुपर्दा नेपाल सरकारले यो कानुन बनाउने बेलामा मानवहरूलाई खास गरेर महिलाहरू हुन् बेचबिखन हुने होइन, कानुनमा यो महिला बेचबिखन सम्बन्धी केही बुदाहरूलाई फेरि महिलाको हकमा बुदाहरूलाई थप फेरि समेटेर अनि अन्य कानुनहरू छुट्टै महिलाको र मानव बेचबिखनको सन्दर्भमा अन्य कानुनहरू बनाएर महिला अथवा मानव बेचबिखन कम गर्न सकिएला, अनि त्यसका साथसाथै विभिन्न नाकाहरूमा खास गरेर यो त्रिदेशीय नाकाहरू अन्तर्गत महानगरको गड्डा चौकी नाका होइन, वीरगन्ज नाका, पर्सा नाका, यिनीहरू दार्चुलाको धारचुला नाका, यी नाकाहरूबाट मानवहरू बेचबिखन भइराखेका छन्। खास गरेर
त प्रशासन नै, अब पुलिस प्रशासनले ध्यान दिनुपर्ने कुरा हुन् नाकाहरूमा, महिलाहरूले आफैले बुझ्नुपर्ने कुरा हो। अहिले अब त्यति साह्रो अनपढ पनि छैनन् सबै, विशेष गरेर अब त्यति धेरै ज्ञानी पनि भइसक्यो होइन, फेसबुक मार्फत पनि अब सबैले जान्ने बुझ्ने भइसक्यो, त्यो हेरेर पनि आफै पनि सचेत हुनुपर्ने कुरा हो। एउटा त नेपाल सरकारले पनि यसमा केही थप बुँदाहरू राखेर अनि यसमा अलि रोक लगाउनु पर्ने,
आफूले सानो सानो कुराहरूमा लै लैमा नलाग्नु पर्ने होइन, यति पढ लेखेका छन् त्यही पनि अनपढको जस्तो, इन्टरनेटहरूमा पनि अहिले छ, टिभीमा छ, हर कुरामा छ, कानुनले भन्दा स्वयं पहिले आफैले जान्नु पर्ने कुरा हो।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
आनन्द क्षणहरूमा खुसीका पलहरूमा जोश छ जिन्दगीको, हुन्छ म्याजिक पल पलमा।
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध, आकर्षक डिजाइन भएको सबैलाई उपयुक्त म्याजिक फुटवेयर, पल पलमा हुन्छ म्याजिक।
के तपाईँ महेन्द्रनगरमा सभा, सेमिनार, गोष्ठी वा कुनै तालिमको आयोजना गर्दै हुनुहुन्छ? तपाईँको सम्पूर्ण आवश्यकता समेट्न सक्ने शुक्लाफाटा स्रोत विकास केन्द्रलाई अवश्य सम्झनुहोला। स्वच्छ तथा शान्त वातावरणको ट्रेनिङ हल, 30 जना सहभागीका लागि आरामदायक शयन कक्ष, 24 घण्टा विद्युतको सेवा, निशुल्क इमेल इन्टरनेटको सुविधा, शुक्लाफाटा स्रोत विकास केन्द्रलाई अवश्य सम्झनुहोला। शुक्लाफाटा स्रोत विकास केन्द्र, सम्पर्क फोन 0995257977।
भागेश्वर हेल्थ क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर सुमन नेपाल, MBBS MD, पेडियाट्रिक, वरिष्ठ बालरोग विशेषज्ञ, पूर्व कार्यरत कान्ति बाल अस्पताल काठमाडौँ।
डाक्टर आउने मिति साउन 12 गते शनिबार।
सम्पर्क स्थान भागेश्वर हेल्थ क्लिनिक, गल्ली नम्बर 3, फ्री लाइन, महेन्द्रनगर, कञ्चनपुर।
सम्पर्क नम्बर 0995208116।
देशैभरि डिस होम छाइसक्यो, खुसीको माहौल डिस्कले ल्याइसक्यो, यो चाडमा पुरा हुन्छ चाहना मनको। हे धुमधामले चाड मनाऊ, खुसी अनगरौ, डिस होमको साथमा खुसी अनगरौ।
खुशी अन गरौ।
नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगंज मेडिकल कलेज का वरिष्ठ नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT
यही श्रावण 12 गते शनिबार का दिन आउँदै हुनुहुन्छ।
आधुनिक मशीन द्वारा घाटी को इंडोस्कोपी को सुविधा, कान को सुनाई परीक्षण यंत्र को व्यवस्था, कान सुन्न सक्ने मशीन उपलब्ध, नाक कान घाटी संबंधी संपूर्ण सेवा। संपर्क स्थान उमा मेडिकल हल, गली नंबर 3 महेन्द्र नगर। संपर्क फोन नंबर 0995151543।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। पहिरोले मंगलबार राति अवरुद्ध भएर बुधबार मध्याहबाट सुरु भएको बैतडीको महाकाली राजमार्ग बुधबार रातिदेखि पुनः अवरुद्ध भएको छ। लगातारको वर्षाले गर्दा महाकाली राजमार्गको सतमाझ गोकुरेश्वर सडक खण्डको डिलासैनी छको भागाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो। सडकमा खसेको पहिरो पछ्याउन लागेको भए पनि वर्षौंदेखिको ठूलो पहिरो भएकोले पानी पर्ने बित्तिकै पुनः खसेर सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो। सडक अवरुद्ध भएर यातायातका साधन पूर्ण रूपमा रोकिएको उहाँले बताउनुभयो। सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डणेलधुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्। 2060 सालमा असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ। यसका साथै उक्त पहिरोले त्यो बेला बागाबगर 6 घर पूर्ण रूपमा नष्ट गरेको थियो भने 150 रोपनी जमिनलाई बगरमा परिणत गरेको थियो। सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बगरवासीलाई चिन्तित बनाएको छ।
बाजुराको त्रिवेणी नगरपालिकालाई पूर्ण मदिरा निषेधित घोषणा गरिएको छ। जथाभावी मदिरा बिक्री गर्दै आएको नगरपालिकाले यो वर्षदेखि मदिरा निषेधित घोषणा गरेको हो। मदिरा सेवनले वर्षेनी विभिन्न घटना घट्ने भएकाले नियन्त्रणमा लिन बिक्री वितरण गर्नेलाई 10,000 र सेवन गर्नेलाई 5,000 जरिवाना गर्ने व्यवस्था गरिएको त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलले बताउनुभयो। उहाँले नगरपालिकामा मदिरा निषेधित गर्ने चुनावी योजना भएको बताउनुभयो। निर्देशिका अनुसार मदिरा तथा जुवातास जस्ता कार्य नियन्त्रण गरिएको नगरपालिकाका कर्मचारी खगेन्द्र साउदले बताउनुभयो।
त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाजुराको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किँदा फेरि सदरमुकामको विद्युत सेवा अवरुद्ध भएको छ। आज बिहान प्रशासनको घेरबाट भत्किएर विद्युतको नहरमा क्षति पुर्याएपछि विद्युत सेवा फेरि अवरुद्ध भएको हो। जिल्ला सदरमुकाम मार्तरीमा वर्षातको समयमा विभिन्न ठाउँमा आएको पहिरोका कारण विद्युतको नहर र मुहान भत्किएर मार्तरीको विद्युत सेवा अवरुद्ध हुने गरेको छ। सदरमुकामको विद्युत सेवा वर्षातमा पटक पटक अवरुद्ध भएपछि सदरमुकामवासी हैरान बनेका छन्। सदरमुकाम मार्तरीमा रहेको बढीमालिका नगरपालिकामा सेवा लिन आएका सेवाग्राही समेत विद्युत नभएपछि सेवाबाट वञ्चित भएका छन्। त्यसै गरी नगरपालिकाका सूचना प्रविधि अधिकृत हेम थापाका अनुसार नगरपालिकामा जडान गरिएको जेनेरेटरले काम नगरेपछि नगरपालिकाको दैनिकी कामकाज समेत प्रभावित भएको बताउनुभयो।
पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 रहेको पर्यटकीय क्षेत्र भम्के पानी भल्कामा थारू सङ्ग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ। काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले 6,00,000 बढीको लगानीमा सङ्ग्रहालय भवन निर्माण गरेको हो। भवन निर्माणका लागि वडा कार्यालयले 2,00,000 र स्थानीय बासिन्दाले 4,00,000 बढीको श्रमदान गरेका छन्। भवनसँगै पर्यटकीय क्षेत्रमा 2 पक्की शौचालय समेत निर्माण गरिएका छन्। अर्को वर्षदेखि पर्यटकका लागि सङ्ग्रहालय खुला गर्ने योजना रहेको वडा अध्यक्ष बहादुर ले जानकारी दिनुभयो। सङ्ग्रहालयमा राख्ने वस्तुको जोरजाम गर्नका लागि 3,00,000 बजेट विनियोजन गरिएको छ। सङ्ग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्य बत्तीको व्यवस्था गर्ने र फ्री वाइफाईको व्यवस्था गर्ने योजना रहेको छ। पर्यटकीय क्षेत्रसम्म पुग्ने ग्राइभल सडकको निर्माण कार्य पुरा गरिएको छ। हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ। कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्के पानी रहन गएको स्थानीय बासिन्दाले बताएका छन्। पहिले कुण्डमा रहेको पानी 2 फुट माथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पुर्याएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुङ्गाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको छ। दैनिक औसतमा 50 बढी आन्तरिक पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्ने गरेका छन्। पिकनिकका लागि पानीको पर्याप्तता र यस क्षेत्रको मनोरम दृश्य निहाल्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका हुन्।
दार्चुलामा नेपाल भारत सीमा क्षेत्रमा पर्ने धौलीगङ्गा बाँध आज खुलिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बिहान 8 बजेदेखि 12 बजेसम्म बाँध खुला गरिएको जानकारी दिनुभयो। बिहान 8 बजेबाट 10 बजेसम्म 2 ढोका र 10 बजेबाट 12 बजेसम्म सबै ढोका खोलिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। नदी छेउछाउमा बसोबास गरिरहेका स्थानीयहरूलाई सतर्क रहन पनि प्रशासनले आग्रह गरेको छ।
आमरण अनसन्दर्भ डाक्टर गोविन्द केसी र सरकारबीच 7 बुँदे सहमति भएको छ। सरकार सरकार र कृषि पक्षको वार्ता टोलीबीच भएको सहमतिलाई अन्तिम रूप दिन दुवै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा भएको सहमतिलाई बालुवाटारमा अन्तिम रूप दिइने र सहमति पत्रमा हस्ताक्षर हुने वार्ताको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएका नेकपाका नेता सुभाष नेङ्वाङले जानकारी दिनुभयो। सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीहरूमा जनताका सेवक हौँ भन्ने भावना हुनुपर्ने बताउनु भएको छ। प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अधिकृतहरूलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो। नवनियुक्त अधिकृतहरूलाई प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले अधिकृतहरूलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गर्नुभयो। नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नुको अनौठो कुरा भएको भन्दै उहाँले यसको कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरूले मन्थन गर्नुपर्नेमा जोड दिनुभयो।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन भारतको जयपुर प्रस्थान गर्न लागेका खेलाडी र अफिसियलहरूको विदाई गरिएको छ। सामाजिक विकास मन्त्री दीर्घ सोडारीले मन्त्रालयमा आयोजित एक समारोहका बीच विदाई गर्नुभएको हो। विदाईका क्रममा मन्त्री सोडारीले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन खेलाडीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले खेलकुद क्षेत्र र खेलाडीहरूको विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा सकारात्मक रहेको उल्लेख गर्दै यस प्रकारका गतिविधिले सरकारलाई सहयोग गर्ने बताउनुभयो। नेपालको तर्फबाट जाने खेलाडीका टोली प्रमुख तथा नेपाल गुजुरियो कराते महासङ्घ नेपालका महासचिव प्रकाश कुमार चन्दलाई नेपालको झण्डा हस्तान्तरण गर्दै मन्त्री सोडारीले जितको लागि अग्रिम शुभकामना व्यक्त गर्नुभयो। टोलीमा प्रदेश सात सहित अन्य पाँचवटा प्रदेशका खेलाडीहरूको सहभागिता रहनेछ। दक्षिण एसियाका सात सहित मलेसिया लगायतका देशका खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश सरकार अपाङ्ग मैत्री रहेको प्रदेश नम्बर सातका आर्थिक मामिला तथा योजना मन्त्रीको भनाई।
सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको प्रदेश नम्बर सातका सामाजिक विकास मन्त्री सुडारीको भनाई।
भैतडीमा भारतले सहमति नदिँदा महाकाली नदीमा झुलुङ्गे पुल निर्माण कार्य अघि बढ्न सकेन।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकालाई पुनः मदिरा निषेधित घोषणा गरियो।
डाक्टर गोविन्द केसी र सरकार बीच सात बुझे सहमति।
कर्मचारीमा जनतामा सेवक हौ भन्ने भावना हुनुपर्ने प्रधानमन्त्रीको भनाई।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्न लागेका खेलाडीहरूको विदाई।
हस् त यसले समाचार बुटिन सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0905255074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। यतिन्जेलसम्म परिवृद्धिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन खुजाजीलाई धन्यवाद।